नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
आजको कार्यक्रममा आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा अर्थ मन्त्रालयद्वारा विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल। चालू आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सृजित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई अर्थमन्त्री डाक्टर प्रकाश शरण महतको आग्रह। 16 आवाधिक योजनाको अवधारणा पत्र तयार पार्नका लागि राष्ट्रिय योजना आयोगद्वारा सुझाव संकलन शुरू। र चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालको व्यापार घाटा 13 अर्ब 37 अर्ब 39 करोड़ लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष 2080-81 को बजेट कार्यान्वयनका लागि पूर्व तयारी शुरू गरेको छ। चालू आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा अर्थ मन्त्रालयले बिहिबार विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ। छलफलका क्रममा अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले चालू आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सृजित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गर्नु उहाँले आगामी आर्थिक वर्ष 2080-81 को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजना सहित समय तालिका बनाएर अगाडि बढ्न समेत सचिवहरूलाई निर्देशन दिनुभयो। मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीनबहादुर श्रेष्ठ र मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालले पनि बजेट कार्यान्वयनको पूर्व तयारीमा जुट्न निर्देशन दिनुभयो। बैठकमा अर्थ मन्त्रालयका तर्फबाट चालू र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिमाथि मन्त्रालयका सचिवहरूले आफ्नो धारणा राख्नु भएको थियो। यसै छलफलका सन्दर्भमा हामीले अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनीराम शर्मासँग कुराकानी गरेका छौं।
संसदबाट पास हुने एउटा प्रक्रिया सधैँ छ, तर यता हामीले बजेटमा त्यो बजेट कार्यान्वयन गर्नका लागि असार महिनाभित्रै कार्ययोजना तयार गर्ने भनेर हामीले उल्लेख गरेका थियौँ। त्यो अनुसारले अब मन्त्रालयहरूलाई चाहिँ यो तत्कालै यो 80-81 को बजेट कार्यान्वयनका लागि आफ्नो मन्त्रालयको कार्ययोजना बजेट कार्ययोजना चाहिँ तत्काल तयार गर्न माननीय अर्थमन्त्रीज्यूले सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर निर्देशन गर्नुभएको छ। केही विषयहरू चाहिँ बजेट प्रणाली सुधारसँग सम्बन्धित विषयहरू परेको थियो बजेट वक्तव्यमा, ती विषयहरूलाई कुन कुन मन्त्रालयबाट कसरी कार्यान्वयन गर्ने, केही आर्थिक सुधारका विषयहरू परेका छन्, त्यो नीतिगत कानुन नीति कानुनहरू संशोधन गर्नुपर्ने विषयहरू छन् कतिपय कुराहरू, ती विषयलाई कुन कुन मन्त्रालयबाट पालन गर्ने, कतिपय विषयहरू चाहिँ एउटाभन्दा धेरै मन्त्रालयबाट त्यसलाई इनिसिएट गर्नुपर्ने हुन्छ, त्यो विषयलाई कसरी गर्ने, यी विषयहरूमा चाहिँ तत्काल चाहिँ मन्त्रालयहरूले एउटा ठोस एउटा कार्ययोजना टाइम लाइन सहितको कार्ययोजना बनाउन हामीले चाहिँ मन्त्रालयलाई निर्देशन गरेका छौँ। र त्यस क्रममा मन्त्रीज्यूले चाहिँ कार्यविधिहरू निर्देशिकाहरू साउन मसान्तभित्र पाउने भनिएको थियो, त्यो त्यसको लागि अहिलेदेखि नै काम सुरु गर्न र अरू पनि जति पनि ठेक्का निकाल्नुपर्ने कार्तिक महिना भनिएको छ, त्यसपछि अब कतिपय कानुनहरू संशोधन गर्ने कुराहरू पनि त्यहाँ उल्लेख गरेको छ, ती कुराहरूलाई एकदमै त्यो बजेट वक्तव्यमा उल्लेख भएको डेड लाइनभित्र मिस नहुने गरी कार्ययोजना बनाउन चाहिँ निर्देशित गर्नुभएको छ। त्यो अनुसारले हामीले चाहिँ मन्त्रालयहरूलाई चाहिँ सूचनाहरू चाहिँ दिएका छौँ हामीले अहिले।
यहाँहरूले बिहिबार विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल पनि गर्नुभयो र त्यो छलफलका क्रममा अर्थमन्त्रीले निर्देशन पनि दिनुभएको छ। त्यो क्रममा विभिन्न मन्त्रालयका सचिवहरूको चाहिँ धारणा के पाइयो आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने सवालमा?
एउटा विषय चाहिँ त्यो यो आर्थिक वर्षको बाँकी अवधि जुन अझै 22 दिन बाँकी छ, केही भुक्तानीहरू गर्नुपर्ने छ, दायित्व सिर्जना भइसकेको कुराहरूलाई भुक्तानी गर्ने विषयमा केही अलिकति सहजीकरण छिटो सहजीकरण गर्दै हुन्थ्यो भन्ने मन्त्रालयहरूको सचिवहरू राख्नु भएको छ। त्यसमा अर्थ मन्त्रालयले माननीय मन्त्रीज्यूले चाहिँ त्यसलाई हामी सहजीकरण गर्छौँ, सिर्जना भएको दायित्व हामी भुक्तानी गर्छौँ, त्यो चाहिँ हुन्छ भन्ने आश्वस्त पार्नु भएको छ। र अब अर्को चाहिँ आगामी वर्षको सन्दर्भमा पनि अब सचिवहरूले विगतमा पनि कतिपय कुराहरू चाहिँ यस्तो खालका कुराहरू पालना नभएको ढिलाइ हुने गरेको अब कार्यविधिहरूमा चाहिँ अर्थ मन्त्रालयमै पनि सहमति दिन चाहिँ ढिलाइ हुने गरेको भन्ने सब कुराहरू उठाउनु भएको छ। त्यसमा चाहिँ अर्थ मन्त्रालयको साइडबाट मन्त्रीज्यूले चाहिँ अब यो कुराहरू चाहिँ ढिला हुँदैन, हामी चाहिँ कार्यविधि निर्देशिकाहरू तपाईँहरूले अर्थ मन्त्रालयको सहमतिको लागि पठाउनु भयो भने हामी तत्काल त्यसलाई हेरेर हामी सहमति दिन्छौँ र सब बजेट कार्यान्वयनमा अर्थ मन्त्रालयले पूर्ण रूपमा चाहिँ तपाईँहरूलाई सहजीकरण गर्छ, तर तपाईँहरूले चाहिँ त्यो डेड लाइनभित्र काम गर्ने गरी एउटा कार्ययोजना चाहिँ ठोस कार्ययोजना रिजल्ट देखिने गरी कार्ययोजना प्रभाव देखिने गरी कार्ययोजना बनाएर ल्याउनुहोस् भनेर भन्नुभएको छ।
प्रवक्ताज्यू, चालू आर्थिक वर्ष सकिने लाग्दा थोरै समय बाँकी रहँदा पुँजीगत खर्चको अवस्था कमजोर नै देखिएको छ, तथापि आगामी आर्थिक वर्ष चाहिँ यस्तो नहोस् भन्नका लागि यहाँले थप केही त्यस्तो रणनीति अवलम्बन गर्नुहुन्छ?
त्यही भएर त्यो जै जे अहिलेको मात्रै नभएर विगत लामो समयदेखिको जुन एउटा सामान्य ट्रेन्ड छ, जुन आर्थिक वर्षको अन्तिम अन्तिममा आएर मात्रै अलिक खर्चहरू हुने तर पनि पुँजीगत खर्चको प्रगति चाहिँ त्यति सन्तोषजनक नहुने खालको जुन अवस्था छ, त्यसैका लागि नै हामीले आगामी वर्षको सन्दर्भमा अलिकति प्लान वेमा जान खोजेको. हामी चाहिँ अब योभन्दा अगाडि हामीले बजेटमा यसरी चाहिँ धेरै विषयहरू बजेट कारणकै लागि भनेर छुट्टै विषयहरू राखेर हामीले चाहिँ ठोस कुराहरू राखेर हामीले सुधारका कुराहरू बोल्ने गरेका थिएनौँ. हामीले यद्यपि अथवाले विभिन्न मार्गदर्शनहरू जारी गर्दाखेरि कुरा ती कुराहरू उल्लेख गर्ने गरेको छ, तर यसको चाहिँ बजेट वक्तव्यमै राखेर कतिवटा एउटा डेडलाइन चाहिँ राखेर उल्लेख गरेको छ. त्यसै त्यसबाट त्यसलाई कारण गर्न सकियो भने मात्रै पुँजीगत खर्चमा प्रभावकारिता आउँछ भन्ने. जस्तो त्यहाँ वनका इस्युहरू, जङ के अरे यो जग्गा प्राप्तिका इस्युहरू, वनका इस्यु, खरिदका इस्युहरूलाई पनि हामीले यसरी सम्बोधन गर्छौँ भन्दा उल्लेख गरेका छौँ. रकम अन्तरका इस्युहरू, कार्यक्रम संशोधनका इस्युहरूलाई पनि हामीले यो गर्छौँ भनेका छौँ. यो जुन जति पनि यो बजेट प्रणाली सुधारका लागि जति पनि प्रस्तावहरू गरिएको छ, त्यो प्रस्तावहरूलाई चाहिँ सुरुदेखि नै हामी चाहिँ यसमा अवेर भएर र त्यसको लागि हामी यदि कार्ययोजना बनायौँ भने त्यो चाहिँ एउटा विगत वर्षको ट्रेन्डलाई हामी चेन्ज गर्न सक्छौँ. अर्को कुरा, यसपटक चाहिँ अनुगमन, त्यो कार्ययोजनाको अनुगमन गर्ने भनेपछि जुन कार्ययोजना बन्छ असार मसान्तभित्र जुन कार्ययोजना बन्छ, त्यो कार्ययोजनाको चाहिँ प्रधानमन्त्रीकारले, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगले अनुगमन गर्ने भनिएको छ. त्यसपछि एक अरबभन्दा माथिको आयोजनाको पनि अनुगमन गर्ने भनिएको छ. त्यसरी सँगसँगै यो कार्ययोजना र कार्ययोजनाको सँगसँगै अनुगमनको बाटोलाई पनि प्रभावकारी बनाउन सकियो भने चाहिँ लामो समयदेखि जुन पुँजीगत खर्च नहुने ट्रेन्ड थियो, त्यो ट्रेन्डलाई चाहिँ करेक्सन गर्न सकिन्छ भन्ने हिसाबले चाहिँ अर्थ मन्त्रालयले यसमा काम गरिरहेको छ.
अर्थतन्त्र दबावमा रहेको अहिलेको अवस्थामा आन्तरिक स्रोत परिचालनमा चाहिँ कस्तिको चुनौती छ?
अब राजस्व अलिकति अपेक्षित संकलन नसकेको कुरा अब सत्य हो. यो आर्थिक वर्षमा पनि हामीले अलिकति राजस्व संकलन अपेक्षित नहुँदाखेरि त्यसमा चाप परेको छ. तर त्यसको लागि चाहिँ अब केही सुधारका प्रस्तावहरू बजेटमा उल्लेख गरिएका छन्, राजस्व प्रणाली सुधारका प्रस्तावहरू उल्लेख गरिएका छन्, दायरा विस्तारहरू गरिएको छ. कतिपय छुट सुविधाहरू जुन चाहिँ प्रभावकारी थिएनन् त्यो छुट सुविधाहरू हटाइएको छ. धेरै छुट सुविधाहरूले चाहिँ कर प्रणाली मा चाहिँ जटिलता हुने, करको सहभागिता कमजोर हुने कारणले त्यस्ता खालका चाहिँ छुट सुविधाहरू हटाउने र दायरा विस्तार गर्ने र केही नयाँ ग्रोइङ भएका कतिपय सेक्टरमा चाहिँ ट्याक्स मूल्य कर लगाउने, यस्ता जति पनि कर प्रणालीसँग सम्बन्धित जति पनि नीतिगत र अहिले कानुनी सुधार गरिएको छ, त्यो सुधारहरूबाट पनि हामीले चाहिँ केही न केही राजस्व चाहिँ प्राप्त गर्छौँ भन्ने छ. त्यसपछि सँगसँगै अब अरू नियमित रूपमा आउने राजस्व पनि आर्थिक क्रियाकलापहरू चाहिँ बिस्तारै सुधार हुँदै आउँदाखेरि चाहिँ यो नियमित रूपमा प्राप्त हुनुपर्ने ग्रोथ जुन हाम्रो छ, त्यो ग्रोथ पनि प्राप्त हुन्छ र यो एडिसनल हामीले जुन गरेको कर्पणले सुधारका प्रयासहरूबाट पनि थप राजस्व प्राप्त हुन्छ. चुहावटलाई पनि हामी टाइटली कन्ट्रोल गर्छौँ. यी सबै कुराहरू भयो भने चाहिँ राजस्वको लक्ष्य अनुरूप हामी आगामी वर्ष चाहिँ सङ्कलन गर्न सक्छौँ भन्ने हाम्रो अनुमान हो.
अब अन्त्यमा सहसचिवज्यू, चालु आर्थिक वर्ष राजस्वको लक्ष्य झन्नै 11 खर्ब रहँदाखेरि पनि मुस्किल देखिन्छ, अर्थात् यो लक्ष्य पुग्ने देखिँदैन बाँकी अवधिमा. तथापि आगामी आर्थिक वर्षका लागि सरकारले बजेट मार्फत 14 खर्ब भन्दा बढीको राजस्वको लक्ष्य निर्धारण गरेको छ. यहाँले ल्याउनु भएको यो सुधारको योजनाले, करको दायरा विस्तार भनौँ अर्थात् यहाँले दिनुभएको छुट सुविधाले यो लक्ष्य प्राप्त हुनेमा कतिको अपेक्षा गर्न सकिन्छ?
अलिकति असामान्य अवस्था, सामान्य भन्दा फरक अवस्थामा पनि आर्थिक वर्षमा कम उठ्यो भन्ने आधारमा त्यसैलाई बेस मानेर आगामी वर्ष पनि त्यस्तै हुन्छ कि भनेर अनुमान गर्न चाहिँ मिल्दैन होला. यो विशेष अवस्था, कतिपय हामीले आयातमा रोकेका विषयहरू, आन्तरिक अर्थतन्त्रमा अलिकति सङ्कुचन आएको विषय, यी विषयहरूले गर्दा यो आर्थिक वर्षमा अलिकति रेभेन्यूमा चाहिँ त्यो चाप परेको हो. तर त्यही ट्रेन आगामी वर्ष पनि रहन्छ भन्ने होइन. अहिले जुन जति पनि आर्थिक एकतामा बिस्तारै जुन आर्थिक परिसूचकहरूमा सकारात्मक देखिएका छन् परिस्थितिहरू, त्यसले गर्दाखेरि त बिस्तारै अर्थतन्त्रमा त विस्तार हुँदैछ. त्यो अर्थतन्त्र विस्तार हुँदै जान्छ. हाम्रो अहिलेको बजेट प्रणाली, आर्थिक सुधारका जुन कुरा गरिएको छ, त्यसले पनि यो आर्थिक क्रियाकलापहरू विस्तारमा सहयोग गर्छ. त्यसले पनि राजस्वको बेस खडा गर्छ र अघि मैले भने जस्तो केही थप राजस्वहरू जुन हामीले लगाएका छौँ, कतिपय राजस्व नै नयाँ पनि करारोपण गरिएको छ, मूल्यवृद्धि करमा भएका सुधहरू कटाइएको छ, आयकरमा पनि केही सुधार गरिएको छ, केही सहुलियतहरू ल्याइएको छ, ती कुराले पनि राजस्वमा कन्ट्रिब्युट गर्छन्, अनि त्यो चुहावट नियन्त्रणमा पनि अलिकति हामी सम्बन्धात्मक ढङ्गले काम गर्छौँ. त्यो सबैको कारणले रेगुलर ग्रोथ पनि हामी पुरा यो बिचमा रेगुलर ग्रोथ प्राप्त गर्न सकेनौँ. लामो समयदेखि सरकारले रेभेन्यूको रेगुलर ग्रोथ एउटा चाहिँ नियमित एउटा खालको एउटा चाहिँ ग्रोथ प्राप्त गर्दै आएको थियो. त्यो ग्रोथ चाहिँ चालु वर्षमा हुन सकेन. त्यो ग्रोथ पनि त पुरानो अवस्थामा फर्किन्छ. आर्थिक क्रियाकलाप सुधार भएसँगै त्यो ग्रोथ पनि पुरानो अवस्थामा फर्किन्छ र त्यो भएपछि चाहिँ हामीले जुन अपेक्षा अनुसार राजस्व प्राप्त हुन सक्छ भन्ने हाम्रो अनुमान हो.
उहाँ हुनुहुन्थ्यो अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता धनीराम शर्मा हामीसँग कुराकानी गर्नुहुँदै.
राष्ट्रिय योजना आयोगले 16 आवाधिक योजनाको अवधारणा पत्र तयार पार्नका लागि सुझाव संकलन थालेको छ. आयोगले विभिन्न क्षेत्रका विषय विज्ञसँग छलफल गरी सुझाव लिइरहेको छ. बिहिबारको छलफलमा योजना आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य, अर्थविदहरू, नेपाल सरकारका बहालवाला तथा पूर्व सचिव तथा विभिन्न विषय विज्ञ सहभागी रहनु भएको छ। छलफलमा सहभागी विज्ञहरूले राष्ट्रिय योजना आयोगले बनाउने 16 आवाधिक योजनाले संघीयताको संरचना अनुरूप योजना तर्जुमा हुनुपर्नेमा जोड़ दिनुभएको छ। प्रदेश र पालिकाको जिम्मेवारी तथा उपस्थितिलाई समेत विचार गरेर योजना तर्जुमा गरिनुपर्ने विज्ञहरूको सुझाव छ। प्रदेश र पालिकाका योजनाहरूलाई डोर्याउन सक्ने गरी योजना तयार पार्न सके मात्र त्यसलाई संघीयता अनुरूप सबै तहले अवलम्बन गर्न सक्ने विज्ञहरूको तर्क छ। योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठका अनुसार विषय विज्ञहरूले दिएको सुझावलाई समेत आधार मानि सुरु योजनाको अवधारणा पत्र तयार हुनेछ। उहाँका अनुसार साउन पहिलो साताभित्रै यसलाई अन्तिम रूप दिने गरी काम भइरहेको छ। 2081 साउनदेखि कार्यान्वयनमा जाने 16 आवाधिक योजना आगामी माघ महिनाभित्रै अन्तिम रूप दिएर प्रकाशन गर्ने आयोगको तयारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव एकनारायण अरियाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, पूर्व महान्यायाधिवक्ता रमेश बडाल, आयोगका पूर्व सदस्यहरू डाक्टर चन्द्रमणि अधिकारी, डाक्टर गणेश गुरुङ लगायत सहभागी हुनुहुन्थ्यो। यसै गरी आयोगले आयोगका पूर्व उपाध्यक्षहरूसँग पनि छलफल गरेको छ।
चालु आर्थिक वर्ष 2079-80 जेठ मसान्तसम्ममा नेपालले बेहोरेको व्यापार घाटा 13,37,39 करोड़ रुपियाँ पुगेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार 11 महिनामा मुलुकले कुल 14,80,98 करोड़ रुपियाँ बराबरको वस्तु आयात गर्दा 1,43,58 करोड़ रुपियाँ बराबरको मात्रै निर्यात गरेको हो। विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वैदेशिक व्यापारको आंकड़ा घटेको छ। गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा आयात 16.01, निर्यात 22.74 र कुल व्यापार 16.65% घटेको छ। कुल वैदेशिक व्यापार घटेसँगै गत वर्षको तुलनामा व्यापार घाटा पनि 15.21% घटेको छ। यो अवधिमा मुलुकले कुल निर्यातको तुलनामा 10.31 गुणा धेरै आयात गरेको छ। त्यस्तै कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 91.16% र निर्यातको हिस्सा 8.84% रहेको छ। यही अवधिमा नेपालले धेरै निर्यात गरेका वस्तुको सूचीमा कार्पेट, पान तेल, सोयाबिन तेल, अलैंची लगायत छन्। जेठ मसान्तसम्ममा नेपालले सबैभन्दा धेरै 10,32 करोड़ रुपियाँको कार्पेट निर्यात गरेको छ। त्यस्तै 10,21 करोड़ रुपियाँको प्रशोधित पाम तेल, 8,47 करोड़ रुपियाँको प्रशोधित सोयाबिन तेल र 7,70 करोड़ रुपियाँको अलैंची निर्यात गरेको पनि भन्सार विभागको तथ्याङ्क छ।
भैरहवा भन्सार कार्यालयले गत जेठ 16 गतेदेखि 100 भन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाई गरेपछि प्रज्ञापन पत्र भर्नेको संख्या बढेको छ। प्रज्ञापन पत्रमा कडाई नहुँदा घरायसी प्रयोजनका लागि भन्दै भारतबाट सामान ल्याउनेको संख्या उल्लेख रहेकामा अनिवार्य भन्सार महसुल लिने व्यवस्थामा कडाई गरेपछि प्रज्ञापन पत्र भर्नेको संख्या बढेको हो। प्रज्ञापन पत्र नभरी कुनै पनि घरायसी होस् वा अन्य कुनै प्रयोजनको सामान नेपाल ल्याउन नदिएको भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले बताउनुभयो। भन्सारको अभिलेख अनुसार जेठ 16 जेठ मसान्तसम्मको अवधिमा 3,366 जनाले प्रज्ञापन पत्र भरेर सामान लिएका छन्। गत वर्षको जेठ महिनाभरि 306 जनाले मात्रै प्रज्ञापन पत्र भरेर सामान लिएको तथ्याङ्क छ।
यसैबीच भन्सार कार्यालयले प्रज्ञापन पत्र नभरी कुनै पनि सामान नेपाल ल्याउन नदिने गरी कडाई गरेपछि उद्योगी व्यवसायीहरूले यसको समर्थन जनाएका छन्। सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहालमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले भन्सारमा कडाई गरेपछि प्रारम्भिक रूपमा सीमावारीको व्यापारमा सकारात्मक प्रभाव पारेको बताउनु भएको छ।
हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।